أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين يا أيها الذين آمنوا كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون أياما معدودات فمن كان منكم مريضا أو على سفر فعدة من أيام أخر وعلى الذين يطيقونه فدية طعام مسكين فمن تطوع خيرا فهو خير له وأن تصوموا خير لكم إن كنتم تعلمون سورة البقرة آيات 184-185 رمضان مبارک شروع ہوئے 7 دن گزر گئے آج 7th روزہ ہے اور اس پہلو سے میں نے کچھ ایسی آیات اور کچھ احادیث اکٹھی کی ہیں اسی طرح حضرت مسیح موعود علیہ السلام کے دعاسات بھی جن کے حوالے سے میں آپ کو رمضان سے متعلق مختلف باتیں سمجھانے کی کوشش کروں گا 7 دن جو گزر گئے وہ تو گزر گئے آئندہ کے لیے جو اہم باتیں ہمیں ہمیشہ پیش نظر رکھنی چاہیے ان کا ان آیات کریمہ میں بھی ذکر ہے اور دوسری آیات میں بھی ذکر ملتا ہے اور میری نظر اس وقت خاص طور پر اگلی نسل کی تربیت پر ہے اس پہلو سے میں سادہ لفظوں میں رمضان کی بعض برکتیں حاصل کرنے کے آپ کو طریق سمجھاتا ہوں لیکن جو آیات تلاوت کی ہیں پہلے ان کا ترجمہ اور مختصر تفسیر پیش کروں گا فرمایا یا ایھا الذین آمنوا کتب علیکم الصیام کما کتب علی الذین من قبلکم اے وہ لوگ جو ایمان لائے ہو تم پر بھی رمضان فرض کیا گیا جیسا کہ تم سے پہلے لوگوں پر بھی فرض کیا گیا تھا اور یہ جو مضمون ہے پہلے لوگوں پر فرض کیا گیا تھا یہ عبادت کی تین قسموں پر مشترک ہے ایک نماز ایک حج اور ایک زکوٰۃ یہ تین وہ عبادت کی بنیادی قسمیں ہیں جن کا تعلق ہر مذہب سے ہے اور قدیم سے اسی طرح چلا آیا ہے ہر مذہب کے لیے کوئی نہ کوئی جگہ ایسی مقرر ہے جہاں وہ اکٹھے ہوں اور کم سے کم زندگی میں ایک دفعہ اکٹھے ہو کر وہ خدا تعالیٰ کا ذکر بلند کریں اور جگہوں کا انتخاب اس پہلو سے کیا گیا ہے کہ وہاں خدا کا کوئی بہت نیک اور بزرگ بندہ اللہ کی عبادت کے لیے اپنے آپ کو وقف کر چکا تھا اور اور اسی فضا میں وہ سانس لیتا رہا, وہیں اس نے خدا کے لیے اپنے دین کو خالص کیا, ابھی تمام تو ہر توجہات کو خدا کی طرف پھیر دیا, تو اس کی یادیں خدا کی یادوں میں تبدیل ہو جاتی ہیں. اور خدا کو یاد کرنے کا بہترین ذریعہ اس مقام پر ذہن میں آتا ہے جہاں جس مقام پر ایک خدا کا خالص بندہ اس کی عبادت کرتا رہا. اسی لیے مقام ابراہیم و مصلی کی جو نصیحت ہے, فتخذوا میں مقام ابراہیم و مصلی, لفظ مین چھوٹ گیا تھا اسی لیے میں توقع سے پوچھا تھا, فتخذوا میں مقام ابراہیم و مصلی, کہ تم بیت اللہ کے حج کے لیے جاؤ تو یاد رکھنا فتخذوا میں مقام ابراہیم و مصلی, اپنی عبادتیں ویسی بنانا جیسے ابراہیم نے بنائی تھی, اور اس مقام کو حاصل کرنے کی کوشش کرنا جو ابراہیم کا مقام تھا جس طرح اس نے اپنے آپ کو عبادتوں کے لیے وقف کیا. بس حج کا تعلق ایسے خدا کے نیک بندوں سے ہے جنہوں نے اپنے دین کو خدا کے لیے خالص رکھا, اور کسی ایک جگہ وہ یا تو دھونی روما کے بیٹھ رہے یا بار بار وہاں آتے رہے, اور اس جگہ کے ساتھ خدا کی عبادت کا تعلق مستقلاً ایک ایسے رشتے میں تبدیل ہو گیا جو ٹوٹا نہیں, جو توڑا نہیں جا سکتا. یعنی ہر قوم کے لیے وہ جگہ اور ذکر الہی وہ ایک ہی چیز کے دو نام بن گئے. جب یہ مقام کسی مقام کو نصیب ہو تو اسے پھر وہ حج کے لیے مخصوص کیا جاتا ہے, اور ہر قوم کے لیے الگ الگ خدا تعالیٰ نے ایک مقام بنایا ہے, مقام بنایا ہے, اور اس کا تعلق اس قوم کے انبیاء اور بزرگوں سے ہے, لیکن سب کے لیے اجتماعی طور پر خانہ کعبہ کو چنا گیا, اور اس کے لیے حضرت ابراہیم علیہ السلام کو ابو الانبیاء کے طور پر ایک غیر معمولی جو شرف حاصل تھا اس کے حوالے سے ابراہیم کا نام بھی زندہ رکھا گیا. مگر اصل خانہ کعبہ کا مقصد توحید باری تعالیٰ کا وہ قیام تھا جو آن حضرت صلی اللہ علیہ وسلم کے ذریعے وجود میں آنی تھی. اسی لیے اسلام سے پہلے خانہ کعبہ کو تمام دنیا کے مذاہب کے لیے اکٹھے ہونے کی جگہ نہ بنایا گیا, حالانکہ آغاز ہی سے یہی مقصد تھا. جب سے خانہ کعبہ کی تعمیر کی پہلی اینٹ رکھی گئی, مقصد یہی تھا کہ یہاں تمام بنی نوع انسان جمع ہوں گے. بس یہ مقصد اپنے تمام کو پہنچا ہے, اپنے کمال کو پہنچا ہے آن حضرت صلی اللہ علیہ وآلہ وسلم کے کیباست کے ساتھ. تو عبادت کا جو مفہوم ہے اس میں حج ایک اہم حصہ ہے, لیکن زندگی میں ایک دفعہ کی عبادت ہے, اگر بار بار کی توفیق ملے تو زائد ہے, ورنہ ایک دفعہ کی عبادت اگر ہو جائے تو یہ بھی بہت بڑی چیز ہے. دوسری عبادت جیسا کہ میں نے بیان کیا ہے نماز ہے, جو ہر مذہب میں موجود ہے مختلف رنگ میں مختلف شکلوں میں. اور تیسری روزے ہیں, یعنی جیسا کہ اس مہینے میں ہم گزر رہے ہیں, اللہ تعالیٰ نے روزوں کو تمام دوسرے مذاہب میں جو اسلام سے پہلے تھے کسی نہ کسی شکل میں ضرور فرض فرما دیا. بس رمضان میں ان تین عبادت کی قسموں کو ملحوظ رکھتے ہوئے خدا تعالیٰ کے قرب کی کوشش کرنی چاہیے. حج تو ابھی بعد میں آئے گا, مگر حج کے مقاصد ضرور رمضان میں پیش نظر رکھے جا سکتے ہیں, اور خانہ کعبہ کو تمام دنیا کا مرجع بنانا اس کے لیے اس رمضان میں بھی دعائیں ہو سکتی ہیں. بس اس پہلو سے ہم حج کے مقاصد بھی کسی حد تک پا لیں گے اگر دعاؤں کے ذریعے حج کے اعلیٰ مقاصد کو پیش نظر رکھتے ہوئے بنی نوع انسان کو ان کی طرف مائل کرنے کے لیے التجائیں کریں, اور یہ بنی نوع انسان کا میلان یعنی ان کی اس طرف توجہ ہونا دعاؤں کے سوا ممکن نہیں ہے. بس اس پہلو سے رمضان میں حج کے مقاصد کے لیے دعائیں کرنا بھی داخل ہو جائے گا, کیونکہ یہ عبادت کا ایک اہم حصہ ہے. یہ تین پہلو عبادت کے ہیں جن کو ملحوظ رکھتے ہوئے اپنی اگلی نسلوں کی تربیت کی کوشش کریں. उनको बार-बार ये बताएं कि इबादत के बगैर तुम्हारी जिंदगी बिल्कुल बेमानी और हकीर और बेहकीकत बल्कि बातिल है। एक ऐसी चीज है जो खुदा ताला के हां किसी शुमार में नहीं आएगी, इसलिए जानवरों की तरह यहीं मर के मिट्टी हो जाओगे, मगर फर्क सिर्फ यह है कि जानवर तो मरकर निजात पा जाते हैं, तुम मरने के बाद जजा सजा के मैदान में हाजिर किए जाओगे। बस ये शऊर है जिसे हमें अगली नस्लों में पैदा करना है, और रमजान मुबारक में एक बहुत अच्छा मौका है क्योंकि फिजा साजगार हो जाती है। रमजान एक ऐसा महीना है जिसमें ऐसे चेहरे भी दिखाई देते हैं मस्जिदों में जो पहले कभी दिखाई नहीं दिए, और उनको देखकर दिल में किसी किस्म की तहकीर के जज्बे नहीं उठ पैदा होते, क्योंकि अगर कोई इंसान उन चेहरों को देखे और तहकीर की नज़र से कि अब आ गया है रमज़ान में पहले कहाँ था, तो मेरा ये दीन ईमान है कि उस ऐसी नज़र से देखने वाले की अपनी बातें भी सब बातें हो जाएंगी और ज़ाया हो जाएंगी, क्योंकि अल्लाह के दरबार में अगर कोई हाजिर होता है एक दफ़ा भी हाजिर होता है, अगर आपको अल्लाह से मोहब्बत है तो प्यार की नज़र डालनी चाहिए उस पर, और कोशिश करनी चाहिए कि उसको और करीब करें और उसको बताएं कि अल्हम्दुलिल्लाह तुम्हें देखकर बहुत ही खुशी होती है, तुम उठे हो, तकलीफ़ की है, पहले आदत नहीं थी, अब आ गए हो, बिस्मिल्लाह, जी आया नूं कहें उसको, और उसको प्यार के साथ सीने से लगाएं, ताकि आपके ज़रिए से और आपके इखलास के इजहार के ज़रिए से वो हमेशा के लिए खुदा का हो जाए। ये वो तरीक है जिससे आप अपने घर में अपने बच्चों की बहुत उम्दा तरबियत कर सकते हैं। जब वो सुबह उठते हैं तो उनको प्यार और मोहब्बत की नज़र से देखें, उनकी हौसला अफजाई करें, उनको बताएं कि तुम जो उठे हो तो खुदा की खातिर उठे हो, और उनसे ये गुफ्तगू किया करें कि बताओ आज नमाज में तुमने क्या किया, क्या अल्लाह से बातें की, क्या दुआएं की, और इस तरीक पर उनके दिल में बचपन ही से खुदा ताला की मोहब्बत के बीज मजबूती से गाड़े जाएंगे या नशो नुमा पकड़ जड़ें उनकी मजबूत होंगी, वो उनमें वो तमाम सलाहियतें जो खुदा की मोहब्बत के बीज में हुआ करती हैं वो नशो नुमा पाकर कौंपले निकालेंगी। बस रमज़ान के महीने में ये इस पहलू से काश्तकारी का महीना है, अपने बच्चों के दिलों में खुदा की मोहब्बत के बीज बोने हैं, इस तरीक पर उनकी आबियारी करनी है, यानी रोज़मर्रा उनको नेक बातें बता बता कर कि उन बीजों से बड़ी सरसब्ज़ खुशनुमा कौंपलें फूटें, और रफ्ता रफ्ता वो बच्चे एक कलिमा तैयबा की सूरत अख्तियार कर जाएं, जिसकी जड़ें तो ज़मीन में पिवस्ता होती हैं मगर शाखें आसमान से बातें करती हैं। तो रमज़ान मुबारक को रोज़ों के लिहाज से जैसे गुजारना है वो तो आम तौर पर सब जानते ही हैं, मगर मैं उन फ़ायदों पर निगाह रख रहा हूँ जो रमज़ान में ख़ास तौर पर हजूम करके आ जाते हैं, और उस वक्त आप उस हजूम से इस्तेफादा करें और ज़्यादा से ज़्यादा बरकतें लूट लें। ये मकसद है इस नसीहत का जो आज जिसके लिए मैं आज आपको मुतवज्जे कर रहा हूँ। बाद लोग जानते हैं कनकवे उड़ाए जाते हैं, मगर बसंत में जो कनकवों के उड़ने का आलम है वो चीज़ ही और हो जाती है। बस खुदा की यादों के लिए ये महीना बसंत बन गया है, और बार बार जिक्र इलाही के जो गीत हैं वो घर घर से बुलंद होते हैं, मुख्तलिफ वक्तों में उठते हैं, सुबह शाम तिलावत की आवाज़ें आती हैं, और तरह तरह से इंसान अल्लाह की याद को ज़िंदा और ताज़ा और दायम करने की कोशिश करता है, ताकि जो याद आए वो फिर हाथ से निकल ना जाए। इस मकसद को पेश नज़र रखते हुए अल्लाह ताला फरमाता है या अय्युहल लज़ीना आमनू कुतिबा अलैकुम सियामु कमा कुतिबा अलल लज़ीना मिन क़ब्लिकुम लअल्लकुम तत्तक़ून। रमज़ान का मकसद खेल तमाशा नहीं है, महज भूखा रहना, महज इफ्तारी कर लेना ये नहीं है, ایک مقصد ہے کہ تاکہ تم تقویٰ میں ترقی کرو اور اللہ تعالیٰ کا پہلے سے بڑھتے دل میں خوف پیدا ہو اور پھر وہ ہمیشہ باقی رہے. اس کے بعد فرمایا ہے ایام معدودات. اس تعلق میں مختلف ترجمہ کرنے والے اور مفسرین اس کا جب فائل ڈھونڈتے ہیں تو ان کے لیے ایک دقت پیش ان کو ایک دقت پیش آتی ہے. ایام معدودات منصوب ہے, یعنی اس کا منصوب سے مراد یہ ہے جیسے کسی کو کہا جائے کہ فلاں چیز کو فلاں جگہ پھینک آؤ, تو جس چیز کو پھینکیں گے وہ مفعول ہو جائے گی, وہ جگہ جہاں پھینکیں گے وہ مفعول ہو جائے گی. تو فعل کا کرنے والا بھی تو کوئی ہونا چاہیے, اس لیے جب بھی ایسی علامتیں ظاہر ہوں جن کا تعلق مفعول ہونے سے ہے تو انہیں منصوب حالتیں کہا جاتا ہے, نصب کی حالت, اور اس کا ایک فائل تلاش کیا جاتا ہے. تو ایام معدودات کو قرآن کریم میں نصبی حالت میں پیش فرمایا گیا ہے, چند گنتی کے دن. اس پر جو ترجمہ کرنے والے فائل تلاش کرتے ہیں تو وہ کہتے ہیں اس سے مراد یہ ہے کہ روزے رکھو چند گنتی کے دن, لیکن روزے رکھو کو حذف سمجھتے ہیں, جبکہ اس سے پہلے جو فعل گزر چکے ہیں اگر ان کے ساتھ اس کو ملایا جائے اور مفعول بنایا جائے تو پھر معنی بالکل غلط ہو جائیں گے. وہ اس طرح بنیں گے پھر کہ تم پر فرض کر دیے گئے ہیں روزے جیسا کہ پہلے لوگوں پر فرض کیے گئے تھے, لعلکم تتقون ایام معدودات, کیونکہ فعل تقویٰ کا ذکر ہے صرف, تاکہ تم تقویٰ اختیار کرو گنتی کے چند دن. اب یہ تو مقصود ہو ہی نہیں سکتا قرآن کریم کا, اس روزے فرض کیے گئے ایسے کہ پہلی قوموں پر بھی ہر جگہ فرض کر دیے گئے تھے, اتنی عظیم شان چیز ہے, صرف اس لیے کہ تم چند گنتی کے دن خدا کو یاد کر لو یا تقویٰ اختیار کر لو. تو یہ دقت ہے ترجمہ کرنے والوں کے پیش نظر, وہ سمجھتے ہیں کہ منصوب کے لیے ضرور پہلے ایسا فعل تلاش کرنا چاہیے جس میں فائل بھی مذکور ہو تاکہ تم تقویٰ اختیار کرو, یہ فعل ہے جس میں فائل بھی ہے. کون تقویٰ کرے؟ تم کرو. کتنے دن؟ چند گنتی کے دن. یہ تو غلط ہے کیونکہ تقویٰ کا تعلق تو زندگی بھر سے ہے. یہی وجہ ہے کہ میں ہمیشہ یہ منصوبی حالتوں میں فائل کی تلاش کی بجائے اسے اور معنوں میں پڑھتا ہوں جو عربی لغت کے لحاظ سے جائز ہیں, اور منصوب بعض دفعہ غیر معمولی توجہ دلانے کی خاطر کیا جاتا ہے, اس میں فائل کی تلاش کی ضرورت ہی کوئی نہیں. جبکہ ہم بچوں کسی چیز سے شیر کہہ دیا جائے یا سانپ کہہ دیا جائے یا بچھو کہہ دیا جائے اور یہ نہ کہا جائے کہ بچو, تو اس کو منسوب کر دیا جائے یا اس کسی اور ایسے موقع پر جب کسی چیز کی عظمت دلانی ہو اسے بھی منسوب کر دیا جاتا ہے, اس کے لیے پہلے جملے میں کسی فعل اور اس سے تعلق رکھنے والے فائل کی تلاش کی ضرورت نہیں ہے. جب یہ معنی جو میں کرتا ہوں اس پہلو سے یہ مضمون یوں بنے گا, لعلکم تتقون, دیکھو تقویٰ کا فائدہ تمہیں اس سے پہنچے گا, اور جہاں تک محنت کا تعلق ہے گنتی کے چند دن ہی تو ہیں, کیسا اچھا سودا ہے, چند روزہ محنت کرو گے تو ہمیشہ ہمیشہ کی فلاح پا جاؤ گے اور تقویٰ حاصل ہوگا جو پھر تمہارا ساتھ نہیں چھوڑے گا, کیونکہ تقویٰ عارضی نیکی کے لیے استعمال ہو ہی نہیں سکتا. تقویٰ ایک مستقل چیز ہے جو انسان کے دل میں بس جاتی ہے اور ترقی کرتی رہتی ہے. تو لعلکم تتقون کا ایک معنی یہ ہے کہ تاکہ تم تقویٰ میں ترقی کرتے چلے جاؤ اور ہر رمضان تمہارا تقویٰ بڑھا کر جائے, ہر رمضان تمہیں خدا سے پہلے سے زیادہ قریب کر دے. یہ مقصد ہے رمضان کا, اور اسی پہلو سے تمام گزشتہ مذہبی قوموں میں روزے فرض کیے گئے. اور ہے کیا؟ ایام معدودات, چند گنتی کے دن ہیں, ان میں جو زور لگانے لگا لو, فوائد زندگی بھر کے اور محنت چند دنوں کی. फिर फरमाया फमन खाना मिन को मरीजन ओला सफर इन फायदा तुम मिन अयाम अखर, और फिर सहूलतें भी ऐसी दे दी हैं कि यह महीना मुशक्कत का महीना नहीं रहता। पर तुम में मरीज भी होंगे, सफर पर भी होंगे, उनके लिए हमारी हदायत यह है कि वो दूसरे अयाम में रोजे रख ले। एक महीने में रोजे रखना अपने फवायद अपने साथ रखता है, वो माहौल पैदा हो जाता है जो अलग अलग रोजे रखने से पैदा नहीं होता। जो बरकतें सबकी मिलकर इकट्ठे रोजा रखने में हैं, वो बरकतें अलग अलग रोजों में नहीं हैं। तो फरमाया असल तो यही है कि इस महीने को जब पाओ, जब इसको देखो, जब तुम्हें नसीब हो जाए तो इसी महीने में रोजे रखो। लेकिन अगर मरीज हो, बीमार हो, तो फिर बाद के अय्याम को भी रोजे पूरे करने के लिए इस्तेमाल कर सकते हो, और जब भी तौफीक मिले रोजे रखो। मिन अय्याम उखर, यानी रमजान के अलावा बाद के अय्याम में, वो अल्लज़ीन युतीकूनहु फिदयतुन तामु मिस्कीन। इसमें युतीकूनहु की मुतल्लिक मैं तफसीली बात पिछले रमजान उससे पहले भी कर चुका हूँ। इस वक्त मेरे पेश नज़र ये लफ्ज़ युतीकूनहु का इस्तेमाल नहीं है। सादा तर्जमा इसका ये समझें कि जिन लोगों को तौफीक हो कि वो रोज़ा ना रखें मगर रोज़े का फिदिया दे सकें, वो फिदिया दे दें। या वो लोग जो ये ताकत ही नहीं रखते कि रोज़ा रख सकें, वो बाद में रोज़ा चूंकि नहीं रखेंगे इसलिए उसके बदले में फिदिया दे दें। तो ये दोनों मानी और इसके अलावा भी बाज़ मानी इस मज़मून में दाखिल हैं। यहाँ फिदिया की बात मैं समझाना चाहता हूँ कि फिदिया क्या है। फरमाया फिदियतुन तामु मिस्कीन, एक मिस्कीन का खाना है फिदिया, यानी जो तुम में से गुरबा हैं, निस्बतन माली लिहाज से कम तौफीक रखने वाले हैं और उनके अंदर मांगने की आदत नहीं, खसूसियत से वो लोग मसाकीन कहलाते हैं। मांगने वाले भी इस हुक्म से बाहर नहीं जाएंगे, मगर ख़ास तौर पर नज़र रखने का हुक्म है। फिदियतुन तामु मिस्कीन का मतलब है तुम नगाह रखो कि ऐसे मसाकीन जो तुम्हारे इर्द गिर्द रहते हैं, जिनको मांगने की आदत नहीं मगर तुम्हारा फ़र्ज़ है कि उन तक पहुँचो, उनकी तलाश करो, उनको ये खाना पहुँचाओ, ये तुम्हारा फिदिया हो जाएगा। फिदिया दरअसल एक चीज़ को किसी मुसीबत से छुड़ाने के लिए दिया जाता है। कैदी जब उनके दुश्मनों के जो उन पर फतह पाते हैं उनके हाथ आ जाते हैं, तो उनके पिछले अजीज रिश्तेदार वगैरह कुछ रकम देकर उनको छुड़ाते हैं। तो जान छुड़ाने के लिए किसी मुसीबत से जो कुछ दिया जाए उसे फिदिया कहते हैं। और जो चीज़ ज़ाया हो जाए और इंसान किसी वजह से किसी नेकी से महरूम रह जाए, तो उसका जो उसकी जो बला पड़ती है इंसान पर, नेकी का महीना आया और नेकियों से महरूम रह गया, उस बला से भी तो जान छुड़ानी है। ये जो महरूमी का एहसास है और महरूमी के नतायज हैं वो तो पड़ेंगे बहरहाल, उसके लिए खुदा तआला ने ये फिदिया मुकर्रर फरमाया है कि तुम भूखे रहकर खुदा की रजा कमाना चाहते थे, तुम्हें भूखे रहकर खुद खुदा की रजा कमाने की तौफीक नहीं मिल सकी ख्वाहिश के बावजूद। तो इसका इलाज देखें कैसा उम्दा तजवीज़ फरमाया भूख में कोई बात नहीं है, असल तो तक्वा है। और अगर तुम खुदा की खातिर किसी भूखे को खाना खिलाओ तो ये रमज़ान तुम्हारे रोज़े छूटने का फिदिया है। यानी बज़ाहिर इंसान ये समझता है इसका फिदिया ये हो किसी को रोज़े रखवाओ, लेकिन रोज़े रखवाना फिदिया नहीं, भूखे को खाना खिलाना फिदिया बन गया। बस इस नेकी को भी ना सिर्फ इस महीने में रिवाज देना है बल्कि अपने बच्चों को खुसूसियत से बताना चाहिए। और इस रमज़ान के महीने में फिदिया का मज़मून चूँकि بھوک سے تعلق رکھتا ہے, بھوک کے حوالے سے سمجھانا چاہیے. اپنی اگلی نسلوں کو بتائیں کہ دیکھو تم خدا کی خاطر بھوکے رہے تھے, تو کبھی یہ بھی سوچا کہ خدا کے بہت سے ایسے بندے ہیں جن کو روز مرہ ہی کھانے کی وہ توفیق نہیں ملتی جو تمہیں ملتی ہے. تم صبح بھی اس کے کھاتے ہو, دوپہر کو بھی کھاتے ہو, شام کو بھی, پھر اس کے علاوہ بھی جب توفیق ملے. جو صاحب حیثیت لوگ ہیں یا ان ملکوں میں رہتے ہیں جیسے انگلستان کے رہنے والے ہیں, ان کے بچوں کو تو ہر وقت چلنے کی عادت ہوتی ہے. کوئی جیب میں چنگم ڈال لیا, کوئی چاکلیٹ خرید لیا, کوئی بازار سے وہ چپس لے لیے, فرائز خرید لیں, ہر وقت کچھ نہ کچھ ان کو ملتے رہنا چاہیے اور اکثر مل ہی جاتا ہے. اور سب بچوں نے اپنی اپنی چیزیں سنبھال کے رکھی ہوتی ہیں اپنے تھیلوں میں کہ ہم یہ کھائیں گے, تو ان کو سمجھانا چاہیے کہ رمضان کے مہینے, آج کل کے جو مہینے میں تو روزے چھوٹے ہیں مگر بڑے سخت بھی آ جایا کرتے ہیں, مگر آج کل بھی بچوں کو جو پابندی کا احساس ہے یہ نہیں کھانا, یہ تکلیف ضرور پہنچاتا ہے. بس آپ فدیہ کے حوالے سے ان کو سمجھائیں کہ خدا تعالیٰ نے دیکھو اگر روزے نہ رکھو تو فدیہ دینے کی اور غریبوں کو کھانا کھلانے کی تلقین فرمائی ہے, جس کا مطلب ہے روزے کا تعلق غریبوں کی بھوک, غریبوں کی بھوک سے بھی ہے. اور ساتھ یہ فرما دیا فمن تطوع خیرا فهو خیر له, کہ یہ صرف ان لوگوں کے لیے نہیں ہے جن کے روزے چھوٹ گئے ہیں. غریب کو کھانا کھلانا تو ایک دائمی مضمون ہے, اور رمضان کے مہینے میں تو خصوصیت سے غریب کو کھانا کھلانا ایک بہت بڑی نیکی بن جاتا ہے. فمن تطوع خیرا فهو خیر له, جو روزہ چھوٹے یا نہ چھوٹے اس مہینے میں نیکی کے شوق کی خاطر از خود لوگوں کے کھانا, غریبوں کو کھانا کھلانے کا انتظام کرتا ہے تو یہ اس کے لیے بہت ہی بہتر چیز ہے. تو اس حوالے سے غربت کو دور کرنے کی طرف متوجہ کرنا اور غریبوں کی نگہداشت کرنا, ان کا خیال رکھنا, ان کے دکھ بانٹنا, یہ سارے وہ مضامین ہیں جو بڑی عمدگی کے ساتھ بچوں کو سمجھایا جا سکتے ہیں. اور جب آپ سمجھائیں گے تو خود بھی آپ کو پہلے سے زیادہ اس طرف توجہ ہوگی. فدیت ان کے متعلق صرف ایک مشکل یہ ہے کہ ہمارے یہاں انگلستان میں اور یورپ اور امریکہ کے بہت سارے دوسرے ایسے, یورپ اور امریکہ جیسے اور بھی کئی ممالک ہیں, مثلا جاپان ہے, جو روزمرہ کے کھانے کو کوئی خاص اہمیت دیتے ہی نہیں, کیونکہ ان میں اکثر لوگ روزمرہ کے کھانے کی توفیق ایسی رکھتے ہیں کہ وہ زائد عیاشی اور عیش و عشرت کے لیے تو پیسے چاہتے ہیں, کھانا ان کا مسئلہ ہی کوئی نہیں ہے, جو مرضی کھائیں, اور اتنی کمائی ضرور کر لیتے ہیں کہ آسانی سے پیٹ بھر سکتے ہیں. زوائد کے لیے, شرابیں پینے کے لیے, عیش و عشرت کے دوسرے سامانوں کی خاطر اگر کچھ نہ ان کو ملے تو وہ اس کو غربت سمجھتے ہیں. لیکن ان کی توجہ اس طرح جاتی نہیں کہ دنیا میں بہت سے ایسے ممالک ہیں جہاں دو وقت کی روٹی بھی میسر نہیں آتی, اگر ایک وقت کی روٹی بھی میسر آ جائے تو وہ بھی بڑی غنیمت سمجھی جاتی ہے. تو سوال یہ ہے کہ یہاں کیسے آپ کو یہ توفیق مل سکتی ہے فدیۃ الطعام مسکین کی؟ دو تین طریق ہیں. ایک تو یہ کہ جو غریب ممالک ہیں ان کے لیے آپ فدیے بھیجیں, اگرچہ وہ ذاتی تعلق جو غریب کی براہ راست خدمت سے قائم ہوتا ہے وہ تو نہیں ہو سکے گا, لیکن ایک کچھ نہ کچھ بدل تو ضرور ہے. بس اس مہینے میں اپنے بچوں کو بھی اس بات پر آمادہ کریں کہ اگرچہ روزے تم پر فرض نہیں, فدیہ فرض نہیں ہے, مگر قرآن تو فرما رہا ہے فمن تطوع خیرا, بس جو بھی نیکی شوق سے کرتا ہے, نفلی طور پر کرتا ہے, تو اس کے لیے بہت بہتر ہے. تو کچھ اپنے غریب بھائیوں کے لیے, خزانے میں کہیں بھی بستے ہوں, ان کے لیے کچھ اپنی جیب خرچ سے نکالو, اور روزمرہ کوئی نہ کوئی صدقہ خدا کی خاطر دے دیا کرو. تو اس طرح بچپن ہی سے उनके दिलों में गरीब की जरूरत का एहसास पैदा हो जाएगा और जो अपनी तरफ से अपने इकट्ठे किए हुए पैसों में से कुछ देंगे, खा वो मामूली रकम ही हो क्यों ना हो, वो उनके लिए एक बहुत बड़ी रकम बन जाएगी। क्योंकि अल्लाह ताला तो खुदा की राह में खर्च करने वालों के दिल पर नजर रखता है और बाज़ एक बच्चे का छोटा सा खर्च भी उसकी सारी जिंदगी संवार सकता है। तो देखो रमज़ान में कैसे आला आला मौके आपको नसीब होते हैं और किस तरह रोज़मर्रा आपकी औलाद की तरबियत आपके लिए आसान हो जाती है। एक माहौल बना हुआ है, उठ रहे हैं रोज़ों के वक्त, इफ्तारी के वक्त इकट्ठे हो रहे हैं, उस वक्त आमतौर पर लोग मुख्तलिफ गप्पें मार के अपना वक्त ज़ाया कर देते हैं। सेरी के वक्त भी मैंने देखा ये रुझान है कि हल्की फुल्की बातें करके तो हंसी मजाक या दूसरी बातों में सेरी के वक्त को टाल देते हैं और या ज़ाया कर देते हैं। इसी तरह इफ्तारी का हाल है। तो मैं आपको ये समझाना चाहता हूँ कि जहाँ तक मुमकिन हो सके सेहरी और इफ्तारी को तरबियत के लिए इस्तेमाल करें और तरबियत के मज़मून की बातें किया करें। और आला बड़े दीनी मकासद की गुफ्तगू अगर बहुत बोझल हो तो छोटी छोटी रोज़मर्रा की बातें ये तो समझाई जा सकती हैं। फिर फरमाया है वान तसूमु खैरुल लकुम इन कुंतुम तालमून, कि अगर तुम रोज़े रखो तो ये बहुत बेहतर है। इन कुंतुम तालमून, अगर तुम इस बात को जानते। यहाँ जब इजाज़त दे दी है फिदिया की और अगर मरीज हो या सफ़र पर हो तो हदायत ये फरमाई है कि फिर बाद के अय्याम में रोज़े रखो। तो सवाल ये है कि फिर वान तसूमु खैरुल लकुम का क्या मतलब है? इसका ये मतलब नहीं है कि बीमार हो तब भी रखो ये तुम्हारे लिए बेहतर है, सफ़र पर हो तब भी रखो ये तुम्हारे लिए बेहतर है, हरगिज़ इसका ये मतलब नहीं है। इसका मतलब ये है कि फिदिये तो तुम दे दोगे लेकिन रोज़े नहीं उससे कट जाएंगे, रोज़े का फरीज़ा कायम रहेगा। इसलिए फिदिया देकर यह ना समझो कि रोज़े के फ़र्ज से तुम बरी ज़िम्मा हो गए हो। फिदिया दो और वो भी तुम्हारे लिए बेहतर है, लेकिन रोज़े अपनी ज़ात में ऐसे फ़वाइद रखते हैं कि जब भी तुम्हें तौफीक मिले तुम ज़रूर लो, ज़रूर रखो। वान तसूमु खैरुल लकुम इन कुंतुम तालमून का एक माना तो यह है कि तुम अगर गौर करो तो ये बात समझ लोगे कि रोज़ों में और भी बहुत सी खैरें और बरकतें हैं और उससे फ़ायदा उठाना तुम्हारे अपने फ़ायदे की बात है। लेकिन इन कुंतुम तालमून में एक मज़मून काश का भी पाया जाता है कि ऐ काश तुम्हें मालूम होता कि रोज़े में क्या क्या फ़वाइद हैं, और अगर ये मालूम होता तो ततवा खैरन का मज़मून रोज़ों के साथ भी चस्पा हो जाता, फिर तुम कोशिश करते कि सिर्फ रमज़ान के फ़र्ज रोज़े ही ना रखते बल्कि ततवा खैरन के ताबे नफली रोज़े भी बहुत रखते। मगर तुम्हें पता नहीं कि रमज़ान के रोज़े के फ़ायदे क्या क्या हैं। इस नुक्ते निगाह से रोज़े के फ़वाद के ताल्लुक में मैं आपको आपके सामने चंद और बातें भी रखना चाहता हूँ। एक तो ऐसी बात है जिसका गरीब मुल्कों से ज़्यादा अमीर मुल्कों से ताल्लुक़ है। गरीब मुल्कों में फाका कशी की मुसीबत है जिसका जिक्र फिदिये के ताल्लुक में मैंने किया है। अमीर मुल्कों में ज़्यादा खाने की मुसीबत है और ग़िज़ा की बहतात जो है उसने मुसीबत डाली हुई है। इसलिए यहाँ के जितने भी इश्तहार और प्रोग्राम वगैरह आप देखते हैं उनमें ये नुस्खे बताए जाते हैं कि मोटापा कैसे दूर करना है, और उसके लिए नई नई तरकीबें ईजाद हो रही हैं, नई नई दवाइयाँ बन रही हैं। अब किसी भूखे मुल्क में जाकर आप ये इश्तहार शाया करें तो लोग इश्तहार फाड़ के इश्तहार लिखने वालों की जान के दरपे हो जाएं। मगर यहां यही बीमारी है, बहुतात, किसी चीज की हद से ज्यादा, कोई चीज हद से ज्यादा दस्तयाब हो, पता ना हो कि क्या करना है इसका। अब पीछे जब वो इनकी क्रिसमस गुजरी है तो खा खा के इन्होंने सत्यानाश कर लिया अपनी सेहत। दिन रात चलने का शगुल था कि इस तरह क्रिसमस मनाई जा रही है, और किसी ने कहा कि सब कुछ, सारी दौलत क्रिसमस के दिन गंदी नालियों में बहा देना, ये मुद्दा मालूम होता है क्रिसमस का। तो खुदा ताला दोनों तरफ नसीहत फरमाता है, एक तरफ उन लोगों के लिए जिन लोगों के पास नहीं है, उनके लिए कई नसीहतें हैं रमजान में, और फिर उनके लिए भी जिनके पास बहुत कुछ है, बहुत सी नसीहतें हैं। एक ये थी जो मैं, इसका मैंने जिक्र किया कि अपने गरीब भाइयों का ख्याल करो, रोजे की भूख की जब तकलीफ पहुंचे उस वक्त सोचा करो कि खुदा के कितने बंदे हैं जो रोजमर्रा की मामूली जरूरतों से के भी मोहताज बने बैठे हैं, उनके पास कुछ नहीं है खाने को। और फिर इसके नतीजे में जो तकवा पैदा हो वो इन चंद अय्याम तक महदूद ना रहे, बल्कि जैसा कि मैंने कुरान करीम की इन आयात से इस्तेमाल किया है, वो मुस्तकिल तुम्हारी दौलत बन जाए। अय्याम मादूदात की तकलीफ ऐसे गरीब भाइयों की तकलीफ का एहसास दिलाए जो हमेशा भूखे रहते हैं, किसी रमजान की वजह से तो भूखे नहीं रहते। तो एक आर्जी तकलीफ एक मुस्तकिल राहत का सामान पैदा कर देगी, और जो तुम्हें नसीब सुकून नसीब होगा गरीबों को खाना खिलाकर और गरीबों की खिदमत के जरिए, ये सुकून मुस्तकिल हो जाएगा, और भूख की तकलीफ आर्जी थी। बस दूसरा पहलू जो इसका है, तुम अपनी सेहत का भी ख्याल करो। भूखे रहते हो तो सारा दिन ये सोच कर ना गुजारना कि जब रोजा खत्म होगा तो फिर ये नेमतें खाऊंगा, इतना ज्यादा खाऊंगा कि सारी रोजे की कसर बता दूंगा, बल्कि आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं सूमू तसेहु, रोजे रखो ताकि तुम्हारी सेहत अच्छी हो। और सेहत अच्छी ही तभी हो सकती है कि अगर आप रोजों से यह सबक सीखें कि हम जो बहुत ज्यादा खाया करते थे बड़ी सख्त बेवकूफी थी, रमजान ने हमें ये खाने का सलीका समझा दिया है, दर हकीकत उससे बहुत कम पर हमारा गुजारा हो सकता है जो हम पहले खाया करते थे। तो अपनी खुराक बचाओ और उसके साथ अपनी सेहत की हिफाजत करो। अब हमारे वाकया ये है कि इससे बेहतर डाइटिंग का और कोई तरीक नहीं है जो रोज़ों ने हमें सिखाया। हज़रत मसीह मौऊद अलैहिस्सलाम इस मजमून पर मज़ीद रोशनी डालते हुए फरमाते हैं कि रोज़े में खाना कम करना लाजिम है, क्योंकि खाना कम किए बगैर जो आला मकसद है रोज़े का वो पूरा नहीं हो सकता। यानी सिर्फ ये नहीं कि कुछ वक्त भूखे रहना है, बल्कि दोनों किनारों पर भी सब्र से काम लो और निस्बतन अपनी रज़ा थोड़ी करते चले जाओ। फरमाते हैं इसके बगैर इंसान की तवज्जो अल्लाह ताला की तरफ से नहीं हो सकती। ज़िक्र इलाही के मुतल्लिक हज़रत मसीह मौऊद अलैहिस्सलाम फरमाते हैं कि ज़िक्र इलाही एक रूहानी रज़ा है, और रोज़मर्रा का खाना एक जिस्मानी रज़ा है। तो रमज़ान की बरकत यह है, या रोज़ों की बरकत यह है कि वो जिस्मानी रज़ा से हमारी तवज्जो रूहानी रज़ा की तरफ फेर देते हैं, और ज़िक्र इलाही में एक लुत्फ आना शुरू हो जाता है, और वो रूहानी लुत्फ है जो आपकी रूह को तरोताज़ा करता है, उसकी मजबूती का इंतज़ाम करता है, और जिस्म पे जो ज़ायद चर्बियाँ चढ़ी थी उनको पिघलाता है। बस रोज़े का अमीरों की सेहत के साथ बड़ा भारी ताल्लुक़ है, लेकिन अगर अमीर रोज़े का इंतकाम दोनों किनारों पर लें, यानी जब इफ्तारी करें तो इतना खाएं और ऐसी ऐसी अजीब नेमतें खाएं कि आम रोज़मर्रा दिनों में भी वो नहीं खाते थे, ताकि रोज़े का बदला उतारा जाए, और रात जो बीच में पड़े फिर दूसरे दिन सहरी के वक्त इस अजम के साथ बैठे कि अब हमने भूख को करीब नहीं फटकने देना, इतना खाएंगे कि सुबह आंख खुले तो अजाब बन जाए, मेदे में तेजाब उबल रहे हों, मुसीबत पड़ी हुई हो, और फिर इलाज सोकर किया जाए ताकि और सोएं और उस मुसीबत से निजात मिले, और सो सोकर जिस तरह भी बन पड़े इफ्तारी का इंतजार हो। अगर ये मकसद है रमजान का और रोजों का तो ये तो तुम आपको पहले हाल से बदतर करके छोड़ जाएगा। इसलिए मकसद को समझें और इस मकसद को अपने पेश नजर भी रखें, बच्चों को भी समझाएं कि अगर तुमने भूख का मजा देखा ही नहीं और तुम्हें ये नहीं पता कि भूख के वक्त तुम्हें जिक्र इलाही करना चाहिए और अल्लाह ताला की याद में वक्त सर्फ करके जो भूख की बेचैनी है उसे कम करना है, और ये जो मजमून है बदनी गिजा का एक रूहानी गिजा के जरिए इजाला, बदनी गिजा की कमी का रूहानी गिजा के जरिए इजाला करना, ये मजमून हज़रत मसीह मौऊद ने बड़ी उम्दगी के साथ बड़ी तफसील से खोल कर हमारे सामने रखा है। लेकिन एक और बात मैं आपको ये बता दूं इस ताल्लुक में कि ये जो फिदिया है उसके अलावा भी रमज़ान में इफ्तारियां कराने का रिवाज चल पड़ता है जो बसा औकात इस मकसद के खिलाफ हो जाता है जो मैं अब बयान कर रहा हूं। वो समझते हैं खाना खिलाना इफ्तारी कराना चूंकि सवाब का काम है इसलिए हम जितनी ज़्यादा सजा सजा कर इफ्तारियाँ कराएंगे लोगों को भेजेंगे उतना ही हमारा रमज़ान कामयाबी से गुजरेगा। इसमें कोई शक नहीं कि हज़रत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम से ये साबित है कि इफ्तारी करवाना एक नेकी का काम है और गरीब को रोज़ा रखवाना भी एक नेकी का काम है, मगर कुरान करीम फरमाता है कि ऐसी नेकी ना करो कि कै ला यकूना, फरमाता है ला यकूना दूलतम बैन लगनी आय मिनकुम, कि जो खुदा ताला ने तुम्हें नेमतें अता फरमाई हैं मुख्तलिफ सूरतों में, बाज़ दफ़ा खुदा ताला उस ज़माने में जहाद के नतीजे में बहुत सी कसरत से दौलतें सहाबा को अता किया करता था अता करता रहा, उसके मसारिफ का बयान करते हुए ये तो मुतवज्जे फरमाया क्या लाद यकूना दूरतम बैन अगनिया मिनकुम, जब तुम खुदा ताला तुम्हें बाहसियत बनाए तुम्हारे अम्बार में बरकत दे तो तोहफे देने का इस दौलतमंद होने से या खुदा ताला की नेमतें हासिल करने से एक तभी ताल्लुक है। हर अमीर तो ये नहीं करता, बाद अमीर तो और भी कंजूस होते जाते हैं, मगर आमतौर पर जिसके अच्छे दिन आए जिसको खुदा ताला की नेमत अता करे वो चाहता है कि अपने भाई को भी इससे खुश करे उसका भी हिस्सा डाले। तो उस ज़माने में जब खुदा ताला किसी कौम के दिन बदल रहा होता है उनको दुनियावी नेमतें अता करता है तो एक दूसरे को तहाइफ देना एक दूसरे की ज़रूरतें पूरा करने का जो रिवाज है या खुद तकवीत पा जाता है। इस ताल्लुक में फरमाया लेकिन ये याद रखना क्या ला यकूना दूलतम बैन अगनिया मिनकुम, ये ना हो कि तुम अमीरों को ही भेजते रहो चीज़ें। जब खुदा नेमतें अता करता है तो वो दौलत जो अमीरों की सतह पर ऊपर ऊपर घूमती रहे उसका खुदा से कोई ताल्लुक नहीं है, वो तुम्हारे माशरी तकाजे हैं, माशरती तकाजे हैं, तमदनी तकाजे हैं। जब तुम एक ख़ास सोसाइटी से ताल्लुक़ रखते हो तो आपस में एक दूसरे को तोहफे देना ये खुदा की खातिर नहीं हुआ करता। अगर खुदा की खातिर तोहफे देने हैं तो ऊपर से नीचे की तरफ तोहफे बहाओ, और वो लोग जो मजबूर और गरीब हैं अगर पूरी तरह नहीं तो निस्बतन गरीब हैं उनको दिया करो। तो जहाँ तक फिदिया का ताल्लुक है ये तो आप बाहर भेज सकते हैं मगर इफ्तारियां बाहर नहीं भेज सकते, और इसका भी बड़ा रिवाज है। उसका हाल ये है कि इफ्तारियां अपने से अमीरों को या अपने हमपल्ला अमीरों को भेजने की बजाय ढूंढें कि निस्बतन कौन मिस्कीन लोग हैं खुदा के, और ये मिस्कीनी जो है ये एक निस्बती चीज़ है, जरूरी नहीं कि ऐसा गरीब हो कि उसको सदका ही दिया जाए। हालात अलग अलग हैं, बाजों को कम मिलता है, बाजों को ज़्यादा मिलता है। तो वो लोग जो खुदा की खातिर किसी को खुश करना चाहते हैं, उनको चाहिए कि ढूंढें ऐसे लोग जिनका खाने पीने का मेयार रोज़मर्रा का उतना ऊंचा नहीं जितना उनका है, और वो अगर उनको भेज दें तो इस आयत के मज़मून के मुताबिक वो अपने ही जैसे दौलतमंदों में दौलत के चक्कर लगाने के मुतरादिफ नहीं रहेगा। बस इफ्तारियों में भी बेहतर यही हो कि आप अपने हमसायों को देखें, इर्द गिर्द जगह तलाश करें, और रोज़मर्रा वाकिफ जो आपके दिखाई देते हैं उनको भेजें, मगर सदके के रंग में नहीं, क्योंकि इफ्तारी का जो ताल्लुक़ है वो सदके से नहीं है। इफ्तारी का ताल्लुक मोहब्बत बढ़ाने से है, और रमज़ान के महीने में अगर आप कुछ खाना बना के भेजते हैं तो तभी तौर पर मोहब्बत भी बढ़ती है और दुआ की तरफ भी तवज्जो पैदा होती है। अगर आप इस इज्जत और एहतराम से चीज़ दें किसी गरीब को, या ऐसे शख्स को जो निस्बतन गरीब है, कि उसमें मोहब्बत का पहलू गालिब हो और सदके का कोई दूर का भी उनसे शामिल ना हो, तो ये वो इफ्तारी है जो आपके लिए बाइस सवाब बनेगी और आपके हालात भी सुधारेगी, और अल्लाह ताला के फजल के साथ इस तरह ऊपर और निचले तबकों के दरमियान आपस में मोहब्बत पहले से ज़्यादा मजबूत हो जाती है। दूसरे इफ्तारी की दावतों से मुतालिक मैं कुछ अर्ज करना चाहता हूँ कि इफ्तारी एक तो इंसान बनाकर किसी के घर भिजवा देता है ताकि उस दिन दुआ में उनको भी शामिल कर लिया जाए, वो देखें कि फ़लाँ ने हमसे इतना प्यार और मोहब्बत का सलूक किया, तो रमज़ान की दुआओं में एक याद दहानी का काम भी देती है इफ्तारी। मगर जब आप इफ्तारी की दावतें करते हैं तो बाज़ दफ़ा बिल्कुल बरअक्स नतीजा ज़ाहिर होता है। बजाय इसके कि रोज़ा खोल के इंसान ज़िक्र इलाही में मसरूफ़ हो, क़ुरान करीम की तिलावत करे, जो तरावियाँ पढ़ते हैं वो तरावी के लिए तैयार होकर जाएं, उसकी बजाय मजलिसें लग जाती हैं जो बाज़ दफ़ा इतनी लंबी चल जाती हैं कि इबादतें भी ज़ाया होने लगती हैं। और अगर उस दिन की इशा की नमाज़ पढ़ भी लें वक्त के ऊपर, तो दूसरे दिन की तहज्जुद की नमाज पर असर पड़ जाएगा। इसलिए मैं तो ज़ाती तौर पर इफ्तारियां करने का कायल ही नहीं हूँ। रब्बा में भी मेरा यही दस्तूर था कि अगरचे लोग बहुत इसरार किया करते थे मगर मैं उसी इसरार के साथ माजरत कर दिया करता था कि रमज़ान के महीने में ये मशागिल करना इस किस्म के, ये मेरे नज़दीक रमज़ान के मकासद से मुतसादिम है, उसे ठिकाने वाली बात है। तो जो इफ्तारियां हो चुकी हैं एक पहले हफ्ते में हो गई, आइंदा से तौबा करें और मजालिस न लगाएं घरों में। मजालिस वही हैं जो ज़िक्र इलाही की मजलिसें हैं, और इफ्तारी की मजलिसों को मैंने नहीं कभी ज़िक्र इलाही की मजलिसों में तब्दील होते देखा। वो फिर वो सजावट की मजलिसें बन जाती हैं, अच्छे कपड़े पहन के औरतें बच्चे जाते हैं वहाँ, खूब फिर गप्पें लगाई जाती हैं, खाने की तारीफ़ें होती हैं और तरह तरह की नेमतों से फ़ायदा उठाते हैं, और दूसरे दिन अपने तहज्जुद को ज़ाया कर देते हैं, और फिर बेज़रूरत बातें बहुत होती हैं। तो इफ्तारी का जो बेहतरीन मसरफ़ है वो यही है जैसा कि मैंने अर्ज़ किया है कि हत्तल मकदूर, यानी मना तो नहीं है कि अपने हम पला लोगों को जो दौलत के लिहाज से या अपने से बेहतर लोगों को भी तोहफ़ा दें। कुरान करीम ने यह मना नहीं फरमाया कि आपस के दायरे में एक ही दायरे में बिल्कुल नहीं कुछ भेजना, ये फरमाया है कि वहीं का ना हो रहो, ऐसे तहाइफ ना दो कि सिर्फ एक तबके के लिए ख़ास हो जाएं और वो एक दायरे में घूमते फिरें और ऊपर से नीचे की तरफ और नीचे से ऊपर की तरफ हरकत ना करें। तो एक सेहतमंद जो खुदा ताला ने निज़ाम जारी रखा है वेंटिलेशन का, वो इस ताल्लुक में भी, इफ्तारी के ताल्लुक में भी पेश नज़र रहना चाहिए। और इस तरह अगर आप कुछ ना कुछ नए लोगों को भी ढूंढ लें جو آپ کے دائرے سے باہر ہیں اور نسبتاً غریبانہ حالت ہے, تو اللہ تعالیٰ کے فضل کے ساتھ یہ ایک مزید نیکی کا موجب بنے گی, یہ بات ایک مزید نیکی کا موجب بنے گی. حضرت مسیح موعود علیہ السلام کا اقتباس ہے, آپ فرماتے ہیں حدیث شریف میں آیا ہے کہ دو آدمی بڑے بدقسمت ہیں, ایک وہ جس نے رمضان پایا پھر رمضان گزر گیا اور اس کے گناہ بخشے نہ گئے, اور دوسرا وہ جس نے والدین کو پایا اور والدین گزر گیا اور گناہ بخشے نہ گئے. یہ جو دو قسم کے انسانوں کا ذکر ہے, دراصل یہ اللہ کے تعلق میں لازماً یہی مضمون ہے جو رمضان کے ساتھ گہرا تعلق رکھتا ہے, اللہ تعالیٰ کے حوالے سے یہی مضمون ہے جو رمضان کے حوالے سے سمجھانا بہت ضروری تھا, اور حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم نے یہ جو بیعت بیان فرمائی ہے کہ والدین کو پایا اور گناہ بخشنے گئے اسی حالت میں رمضان گزر گیا, یہ بہت ہی گہرا نقطہ ہے جس کا قرآن تعلیم سے تعلق ہے. قرآن کریم فرماتا ہے قل تعالوا اتلو ما حرم ربکم علیکم اللہ تشرکوا بہ شیئا وبالوالدین احسانا, تو کہہ دے کہ آؤ میں تمہیں وہ بات بتاؤں جو خدا تعالیٰ نے حرام کر دی ہے تم پر. ایک یہ کہ خدا کا شریک نہیں ٹھہرانا, اپنی عبادت کو اسی کے لیے خالص کر لو. دوسرا یہ کہ ماں باپ سے لازماً احسان کا سلوک کرنا ہے, اور ماں باپ کی نافرمانی کر کے خدا کی ناراضگی نہ کما بیٹھنا. تو شرک کا مضمون خدا تعالیٰ نے اس طرح بیان فرمایا کہ میرا شرک کرو گے تو یہ بہت ہی بڑا گناہ ہوگا, حرام کر دیا تم پر, لیکن ماں باپ سے جو احسان کرو گے وہ میرا شریک بنانا نہیں ہے. شرک سے نیچے نیچے اگر کسی کی عظمت خدا تعالیٰ نے قائم فرمائی ہے تو وہ ماں باپ کے حقوق کی ادائیگی نہیں, اس سے بڑھ کر ان سے حسن سلوک کرنا ہے. پس حضرت رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے جو یہ فرمایا کہ رمضان شریف میں دو آدمی بڑے بدقسمت ہیں جو نہ خدا کو پا سکیں نہ ماں باپ کا کچھ کر سکیں, رمضان گزر جائے اور ان دو پہلوؤں سے ان کے گناہ نہ بخشے گئے ہوں, تو یہ دو الگ الگ چیزیں نہیں, ایک دوسرے کے ساتھ مربوط چیزیں ہیں. وجہ یہ ہے کہ اللہ کا سب سے بڑا احسان ہے اور اس احسان میں اور کوئی شریک نہیں ہے, یعنی اس نے آپ کو پیدا کیا, اس نے سب کچھ بنایا, اور ماں باپ بھی اس میں شریک ہو ہی نہیں سکتے کیونکہ ماں باپ کو بھی اسی نے بنایا, اور ماں باپ کو جو توفیق بخشی آپ کو پیدا کرنے کی وہ اسی نے پیدا کی ہے. اپنے طور پر تو کوئی کسی کو پیدا کر ہی نہیں سکتا اپنے زور سے, ایک معمولی سا خون کا لوتھڑا بھی انسان پیدا نہیں کر سکتا اگر خدا تعالیٰ نے اس کو ذرائع نہ بخشے ہوں. تو پہلا مضمون یہ ہے کہ اللہ خالق ہے, اس لیے اس کا شریک ٹھہرانے کا کسی کو کوئی حق نہیں ہے, اور سب سے بڑا ظلم ہے کہ خدا جس نے سب کچھ بنایا ہو اس کو نظر انداز کر کے نعمتوں کے شکریہ دوسروں کی طرف منسوب کر دیے جائیں. پھر اس تخلیق کا اعادہ ماں باپ کے ذریعے ہوتا ہے, اور پھر ماں باپ کی وجہ ساتھ آپ کا وجود بنتا ہے. اگر ایک تخلیق کو پیش نظر رکھتے ہوئے آپ احسان کا سلوک کریں گے تو جو عظیم خالق ہے لازماً اس کے لیے بھی دل میں امتنان اور احسان کے جذبات زیادہ زور کے ساتھ پیدا ہوں گے اور پرورش پائیں گے. بس یہ دو مضمون جڑے ہوئے ہیں, جو ماں باپ کے احسان کا خیال نہیں کرتا اور جواباً ان سے احسان کا سلوک نہیں کرتا, اس سے یہ توقع کر لینا کہ وہ اللہ کے احسانات کا خیال کرے گا, یہ بالکل دور کی کوڑی ہے. بس ماں باپ کا ایک تخلیقی تعلق ہے جسے اس مضمون میں ظاہر فرمایا گیا ہے, اور رمضان مبارک میں اللہ تعالیٰ نے رمضان کا مقصد خدا تعالیٰ کو پانا قرار دے دیا ہے, اور خدا تعالیٰ کو حاصل کرنا بنیادی مقصد بیان فرمایا ہے. بس اس تعلق سے حضرت رسول اللہ صلی اللہ علیہ وآلہ وسلم جو سب سے زیادہ قرآن کا عرفان پلائے گئے, آپ نے یہ مضمون ہمارے سامنے اکٹھا پیش کیا کہ رمضان کی برکتوں سے فائدہ اٹھاتے وقت ہر قسم کے محسنوں کا احسان اتارنے کی کوشش کرو. ماں باپ کا احسان تو تم اتار سکتے ہو ان معنوں میں کہ تم مسلسل ان سے احسان کا سلوک کرتے رہو, عمر بھر کرتے رہو. اگر احسان نہ بھی اترے تو کم سے کم تم ظالم اور بے حیا نہیں کہلاؤ گے, تمہارے اندر کچھ نہ کچھ یہ تمانیت پیدا ہوگی کہ ہم نے اتنے بڑے محسن اور محسنہ کی کچھ خدمت کر کے تو اپنی طرف سے کوشش کر لی ہے کہ جس حد تک ممکن تھا ہم احسان کا بدلہ اتاریں. اللہ تعالیٰ کے احسان کا بدلہ نہیں اتارا جا سکتا, اور ایک ہی طریق ہے کہ ہر چیز میں اپنی عبادت کو اس کے لیے خالص کر لو, اس کا کوئی شریک نہ ٹھہراؤ. اب یہ جو مضمون ہے کوئی شریک نہ ٹھہراؤ, اس کو انشاءاللہ میں آئندہ خطبے میں آپ کے سامنے بیان کروں گا, اور اس حدیث کے حوالے سے باقی مضمون انشاءاللہ اگلے خطبے میں آپ کے سامنے کھولوں گا. تو اس طرح میں چاہتا ہوں کہ رمضان کے مہینے کے خطبوں میں رمضان کے فلسفہ, اس کی روزمرہ کی افادیت اور اس کے تقاضے پورے کرنے کے طریق آپ کو سمجھانے کی کوشش کروں. نہیں تو الگ کر لیں جو ہو گیا پوائنٹ. الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله. عباد الله رحمكم الله, إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون. اذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله أكبر.